हेलो हेलो रसिक, मेरो आवाज क्लियर सुनिएको छ?
क्लियर सुनिएको छ करुणा, आज चाहिँ नेटवर्कको प्रब्लम रहेन छ, नभए त यो जुमबाट घरि नघरि आवाज काटिएर आएको आएकै गर्थ्यो भने। अनि के छ तिम्रो खबर?
ठिकै छ भन्नु पर्यो रसिक, बरु तिम्रो चाहिँ के छ नि?
मेरो त बिन्दास छ करुणा, घरमै बसेको छ, बाहिर कतै नगएको भएर ढुक्क महसुस भएको छ। अझ एकजना साथीसँग भर्खरै कुरा गरेको थिएँ, उसको कुरा सुनेर त म त क्या प्रभावित भयो भने।
हो र, के कुरा गरे रसिक त्यस्तो?
के हुनु नि करुणा, युवा भन्ने संस्थामा सचिवको पदमा रहेर युवाहरूलाई कुलतमा फस्न नदिनको लागि कति रचनात्मक काम गरिरहनु भएको रहेछ के।
हो र रसिक, त्यसो भए के गर्नु भएको रहेछ भनेर मलाई र साथीलाई पनि सुनाउ न त, होइन त साथी?
हुन्छ हुन्छ करुणा, साथी सुनौ है त, युवाहरू किन कुलतमा फस्छन्, कसरी कुलतबाट बाहिर निकाल्ने होला भनेर युवामा सचिवको पदमा कार्यरत सुरक्षा ढुङ्गानासँग गरिएको कुराकानी।
युवाको 40% जनसङ्ख्यामा हाम्रो सुतिजन्ने पदार्थ प्रयोग गर्ने युवाहरू पनि उत्तिकै धेरै हुनुहुन्छ। युवा उमेरमा कस्तो हुन्छ त भन्दाखेरि चाहिँ आफ्नो रोल मोडल अथवा अलिकति ठुलो मान्छेले खाइरहेको देखियो भने एउटा रोल मोडल लिने गर्छ, उहाँहरूको देखासेखी गर्दाखेरि चाहिँ सुरोट खाइयो भने अथवा सुति पदार्थ यो खाइयो भने चाहिँ ठुलो मान्छे बनिने नै हो कि, अथवा हामी त्यही अनुसारले एउटा एडप्टेसनको वेमा पनि गइरहेछ एउटा भनेको, अर्को भनेको चाहिँ एकदमै सजिलरी पनि पाइने। हुन त अब हाम्रो सुतिजन्ने पदार्थको प्याकेटमा चाहिँ 70% कभर गरिएको हुन्छ खाना हुँदैन भनेर एउटा पिक्चर पनि राखिएको हुन्छ, तर त्यो पिक्चरले त्यति धेरै असर गरेको पनि पाइन। र अझ मैले कति भेटाएको छु भने धेरै जसो अब यो इन्फर्मल वर्कर्सहरू जो हुनुहुन्छ, युवाहरू संलग्न हुन्छ, उहाँहरूले त अझ जुन प्याकेट हुन्छ त्यो प्याकेटलाई फालेर अनि भोजीमा हालेर खाने गर्नुहुँदो रहेछ, प्याकेट हेऱ्यो भने खाने मन लाग्दैन भनेर। सुतिजन्य पदार्थ भनेको एउटा रिल्याक्सेसनको उपायको रूपमा लिएर चाहिँ धेरै युवाहरूले चाहिँ यो खाने गरिएको चाहिँ पाइएको छ। हेबिट बनिसकेपछि छोड्न पनि गाह्रो हुने र नछोडेपछि के हुने त भन्दाखेरि लङ टर्म इफेक्ट एकदमै धेरै देखिन्छ। यो उमेरमा त पढाए पढ्ने होइन, एउटा क्यारियर स्टार्ट गर्ने भइन्छ होइन, यो उमेरमा टेन्सन पनि धेरै हुने गर्छ स्टार्टर फेजमा होइन। यो बेलामा खाएको बानीले गर्दाखेरि चाहिँ पछिसम्म पनि कन्टिन्युएसन हुने क्या, अब पछिसम्म पनि छोड्न गाह्रो हुने, त्यो कारणले गर्दा हेल्थ इफेक्ट आफ्नो छँदैछ, यसले गर्दा आफ्नो परिवारलाई असर पर्छ। हामी सेकेन्डरी स्मोकिङ भन्छौँ होइन, आफू बाहेक अरू नजिकैको मान्छेलाई असर गर्ने कुराहरू भयो। र पैसाको कुरा, अब यतिखेर त हामीलाई पैसा कमाउन पनि गाह्रो भइरहेको हुन्छ युवा अवस्थामा होइन, यस्तो बेलामा चाहिँ अब हामीलाई फाइनेन्सियली पनि गाह्रो हुन जान्छ। यदि प्रभावकै कुरा गर्ने हो भने चाहिँ विभिन्न तहमा चाहिँ यसको प्रभाव छ, आफ्नो इन्डिभिजुअल तहदेखि लिएर आफ्नो हेल्थमा मेन्टली होइन अनि फाइनेन्सियली, र त्यसपछि हाम्रो फ्यामिलीलाई नै अफेक्ट गर्छ, चिन्ता हुने होइन, त्यसपछि फ्यामिलीलाई अरूलाई असर गर्ने र कम्युनिटी एज अ होललाई नै यसले एकदमै अस्वस्थ वातावरण दिइरहेको हुन्छ। पक्कै पनि सेवन गर्न हुँदैन भनेर उहाँहरूलाई पनि धेरैलाई थाहा हुन्छ है, थाहा नहुनु भएकोलाई लागु पदार्थ सुतिजन्ने पदार्थ धुवा हो रहित होस् अथवा धुवा रहेको होस् एकदमै खराब गर्छ तपाईँको स्वास्थ्यको लागि, समाजको लागि, सबैको लागि एकदमै नराम्रो हो, खानु हुँदैन पक्कै पनि होइन। जसले खाइरहनु भएको छ उहाँहरूलाई पनि जसलाई थाहा छ उहाँले के बुझ्नु पर्यो त भन्दाखेरि चाहिँ अहिले चाहिँ केही प्रभाव नदेखिए पनि अहिले तुरुन्तको तुरुन्तै हजुरलाई गाह्रो नभए पनि पछिल्लो समयमा एकदमै धेरै आफूलाई अप्ठ्यारो बनाउँछ यस्तो यो सुतिजन्ने पदार्थहरूले, मानसिकदेखि लिएर आफ्नो श्वास प्रश्वासमा समस्यादेखि लिएर हरेक कुराहरूमा समस्याहरू देखिन्छ आफ्नो स्वास्थ्यमा। त्यस्तै गरेर अब एउटा हेबिट बसिसकेपछि चाहिँ आफ्नो गर्न लागेको क्रियाकलापहरूमा पनि रोकावट हुन जान्छ होइन, त्यो नखाइकन सुरुवातै नहुने जस्तो हुन सक्छ र यसले गर्दा समुदायमा आफ्नो परिवारलाई नै असर पर्छ। त्यस कारणले गर्दाखेरि जसले प्रयोग गरिरहनु भएको छ उहाँहरूले चाहिँ बिस्तारै अब एक्कासी छोड्दाखेरि त्यो सिम्टम्सहरू देखिन सक्छ, त्यस कारणले गर्दा त्यहाँबाट एउटा रियलाइजेसन भएर चाहिँ यो खानु हुँदैन है भनेर चाहिँ आफूले नै सुरुवात गर्नुपर्छ। आफूबाट सुरुवात नगरे अरूले जति नै भने पनि एकदमै गाह्रो हुन्छ।
ओहो रसिक, साथी सुरक्षा र उहाँको टिमले कति मजाको काम गर्नुभएको के है युवालाई कुलतबाट बाहिर निकाल्नको लागि।
त्यही त करुणा, र युवाको लागि युवाले नै गरेको कामको बारेमा जानकारी दिनुभएकोमा पनि युवाका सचिव सुरक्षा ढुङ्गानालाई धेरै धेरै धन्यवाद भन्दै धेरै धेरै स्वागत छ है साथी। तपाईँको आफ्नै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको यो बिल्कुलै नयाँ 999 भागमा र म हुँ तपाईँको आफ्नै साथी रसिक।
र रसिक सँगसँगै म पनि छु है साथी, म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा, र मेरो तर्फबाट पनि तपाईँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ साथी। अनि नि रसिक, साथीलाई कार्यक्रममा त स्वागत गरिहाल्यौं, अब चाहिँ म तिमीलाई र हाम्रो प्यारो प्यारो साथीलाई चितवनको साथी सिमरन छेत्रीले पठाउनु भएको छोटो मिठो रचना नै सुनाउँछु, सुन्छौ नि।
ल, कस्तो कुरा गरेको के करुणा तिमीले, साथीले हामीलाई पठाउनु भएको रचना पनि नसुन्ने हुन्छ त भने बरु सुनाइहाल न।
ल ल रसिक, र साथी सिमरनले हामीलाई शोषण शीर्षकको कविता पठाउनु भएको छ, र उहाँको कविता चाहिँ यस्तो छ। त्यो धमिलो सिसाबाट नजर लगाउँदैछु म बाहिर, त्यो धमिलो सिसाबाट नजर लगाउँदैछु म बाहिर, जहाँ ठूलो आँधी ताण्डव मचाइरहेको छ, असिना पानी पनि नाचिरहेछन् उसकै इसारामा। म भने मुसुक्क मुस्कुराउँदै मड्कामा कफी घोलिरहेको छु, म भने मुसुक्क मुस्कुराउँदै मड्कामा कफी घोलिरहेकी छु।
आहा करुणा, कति राम्रो कविता के! चितवनको साथी सिमरन छेत्री, यति राम्रो कविताको लागि तपाईँलाई धेरै धेरै धन्यवाद, र आगामी दिनमा पनि हामीलाई यस्तै रचना पठाउँदै गर्नु होला है त।
पक्कै पनि। र साथी, यदि तपाईँ पनि हामीलाई यस्तै लेख रचना, कथा, कविता, चुटकिला वा जीवन भोगाएका कुरा कार्यक्रम मार्फत आफू जस्तै साथीलाई सुनाउन चाहनुहुन्छ भने सुन्नुहोस् है त यो रेडियो सन्देश।
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनको लागि ठेगाना रहेको छ facebook.com/ssmkradio।
करुणा, अब चाहिँ ढिला नगरी आजको प्रवेश र बिनाको कथा नै सुनौ न, हुँदैन? मलाई त उनीहरूले के गरिरहेको छन् भनेर कस्तो जान्न मन लागिसक्यो भने।
हुन्छ हुन्छ रसिक, साथी तपाईँ पनि हामीसँगै सुन्नुहोस् है त आजको प्रवेश र बिनाको कथा।
बिना, काम सकियो त?
ओ प्रकाश, सकाएर आमालाई तातो पानी पुर्याएर आएको।
ए,
अझै त मेरो बुढा खुब सुध्रिनु भएछ त, ओछ्यान पनि आफै मिलाउनु भएछ।
अब सुध्रिनु परेन त, काम त हामी दुवैजना मिलेर गर्नुपर्छ कि।
अँ, त्यो पनि हो।
अनि आमाले के भन्दै हुनुहुन्थ्यो?
अब के कुरा हुनु नि, त्यही त हो नि, जहिले पनि आमाको के नाति नातिनाको अनुहार हेर्न पाऊँ भनेर हैरान बनाउनु भइसक्यो भने।
त्यही भने मलाई पनि त्यही कुरा गरेर वाक्क बनाउनुहुन्छ।
अँ के भने, अब हेर्नु न, घरमा त कुरा गर्नुहुन्छ हुन्छ, घर बाहिर पनि त्यही कुरा गर्नुहुन्छ कि, मान्छेको अगाडि पनि लाज नै लागेर आउँछ।
त्यही त, के गर्ने होला,
बरु एकचोटि आमालाई सम्झाउनु न तपाईँ।
खै, कति सम्झाउने, थोरै जिद्दी हुनुहुन्न, अब भनेको लाग्ने भए पो। बरु यसो गरौँ बुढी,
के गर्ने भन्नु त।
अब के गर्नु हौ, बच्चा पाइदिउँ।
साँच्ची भनेको है, रिस नउठाउनु फेरि, नत्र
अब डर पो लाग्यो, म त जिस्केको मात्र हो। बरु सुन, अलि नजिक आऊ न।
नजिकै त सुने,
अझै नजिक पो भनेको त।
ल भयो,
बल्ल भयो, मेरो बुढी कति राम्री के है, अनि यति धेरै राम्री मान्छे यसरी रिसाएको सुहाउँछ त।
अनि किन रिस उठाउनु त अनि?
है, बुढाले बुढीलाई रिस उठाए है, तिमीलाई थाहा छ?
के कुरा,
बुढालाई रिस उठाउन मात्र होइन, माया गर्नु पनि आउँछ नि।
छ्या, हजुर पनि।
के को छ्या नि, माया गर्नु नपाउनु?
पाउनु पाउन त।
अनि किन थ्या त?
अनि कन्डम छ त, अस्ति सकिएको थियो नि।
छ नि, मैले ल्याएर राखिसकेको छु।
ए हो र, कति बाठो है मेरो बुढा।
अनि बाठो हुनु परेन त, फेरि गर्व रह्यो भने। मेरो प्यारी बुढी। होइन, खाना खानै छोडेर किन त्यत्तिकै बस्नु भएको क्या आमा?
किन खानु खाना, तिमीहरूले मैले भनेको कहिले सुने पो? खान्न म खाना, नाति नातिनाको मुख नदेखै परलोक जाने भयो, के गर्नु, आफ्नो त कर्मै खोटो छ।
आमा, के चाहिने नचाहिने कुरा गरिरहनु भएको भने, खुरुक्क खाना खानु त, फेरि बच्चा त पाउने भनेकै हो नि, तर सही समय आउनु परेन भने।
सही समय रे, होइन तिमीहरूको सही समय चाहिँ कहिले आउँछ हँ? म मरेपछि?
त्यस्तो के भन्नुभएको के आमा फेरि?
अब नभनेर के गर्नु त बुहारी, त्यो प्रकाशसँगैको साथी त्यो उमेशको छोरी स्कुल जाने बेला भइसक्यो, हाम्रो भने केही सुरसारै छैन।
त्यो त हो कि आमा, तपाईँको कुरा म पनि बुझ्छु।
बुझेर त होला नि होइन, म बुढीको एउटा इच्छा पनि पुरा गर्न नसकेको, अहिलेदेखि भनेको हो र मैले बिहे गरेदेखि भनेको भनै छु।
हो कि आमा, तपाईँले पहिलेदेखि नै भन्नुभएको, तर हाम्रो पनि त प्लानिङ छ।
खै तिमीहरूको प्लानिङ हो कि हो थाहा छैन मलाई, तेरो बुवा बितेदेखि घरमा एक्लै बस्नुपर्छ, तिमीहरू हिँडिहाल्छौ कामतिर, कमसेकम एउटा बच्चा भए त मलाई दिन कटाउनु पनि सजिलो हुन्थ्यो, म हुर्काइहाल्थेँ, तिमीहरूले काम गर्नु मजाले पाइहाल्थ्यौ।
तपाईँको कुरा पनि ठिकै हो नि आमा, अब यति समय त पर्खिनु भयो, केही समय पर्खिनुहोस् न त।
खै मैले पर्खेर नहुने रहेछ, कालले पर्खिँदैन होला मलाई।
कस्तो कुरा गर्नुभएको कि आमा, यस्तो कुरा नगर्नु त।
त्यही त आमा, अहिले नै हामीले बच्चा पायौँ भने हामी दुवैजनालाई गाह्रो हुन्छ कि।
खोइ होला नि त, म नबुझ्नेलाई जे भने पनि भइहाल्यो, तर तँलाई पाउँदा त मलाई त्यस्तो गाह्रो भएको थिएन, जसरी नै पाल्छु भन्ने लागेको थियो। त्यसै भनेका होइन रहेछ, छोरी पाए ज्वाइँको धनी, छोरा पाए बुहारीको।
कस्तो कुरा नबुझेको के तपाईँले।
ल ल तिमीहरू नै कुरा बुझ्नेछौ, गएँ म।
आमा खाना त खानु।
यत्तेरिका कसरी सम्झाउने होला आमालाई, त्यसै खानै नखाई उठेर जानु।
के गर्ने हो बुढा, आमा रिसाएर बोल्नै छोड्नु भएको छ, बिहान पनि खाना खानु मान्नु नै भएन, अघि दिउँसो बल्ल बल्ल खाजा खानु भयो, अनि अहिले पनि थोरै यति थोरै खाना खानु भयो।
त्यही त भने आमा यति धेरै जिद्दी हुनुहुन्छ जस्तो त मलाई लागेकै थिएन।
तर एक तरिकाले हेर्ने हो भने त आमाको कुरा पनि ठिकै हो नि।
त्यो त हो,
के बच्चा पाउने हो बुढा?
अहिले बच्चा पाएर हुन्न, बच्चा अलिक सेटल भएपछि मात्रै पाउनुपर्छ, अहिले हतार गर्नुहुन्न।
त्यो त हो नि, तर आमाको शब्द चित्त दुखाएर बस्नु पनि त भएन नि।
त्यो त मैले पनि बुझेको छु, तर हामी हाम्रो निर्णयबाट पछि हट्यौँ भने पछि हामीलाई नै गाह्रो हुने त हो।
त्यो पनि हो।
तिमी आमाको कुरामा बकिनुहुन्न है, राम्रोसँग सोच त, हाम्रो साथीहरूले फ्यामिली प्लानिङ राम्रोसँग नगर्दा अहिले उनीहरूलाई कति गाह्रो भइरहेको छ।
त्यो पनि हो, अस्ति नै माइत गएको बेलामा सीमासँग भेट भएको थियो, दुईटा बच्चा भइसक्यो, कसरी हुर्काउने कसरी पढाउने होला भनेर टेन्सन लिइरहेको थिएँ।
अनि त हाम्रो पनि त त्यस्तै होस् भन्ने त चाहन्न होला।
त्यस्तो होस् भन्ने त कसले चाहन्छ र, त्यही भएर त हामीले फ्यामिली प्लानिङ गरेको छौँ नि। बरु सुन्नु न, स्वास्थ्य स्वयंसेविका दिदीलाई पनि भेट्नु पर्नेछ, यस्तै फ्यामिली प्लानिङमा के छ, हामीले के गर्दा ठिक हुन्छ भनेर।
हो सही कुरा गर्यो तिमीले, अहिले त लकडाउन छ, लकडाउन खुलेपछि दिदीसँग भेटेर सल्लाह गर्नुपर्छ।
हुन्छ, तर आमालाई पो कसरी फकाउने होला।
त्यही त आमालाई पो कसरी फकाउनु।
बरु एकचोटि आमालाई हामी आफै राम्रोसँग सम्झौँ।
त्यसै गरौँ, बरु हामीले सम्झाउँदा मान्नु भएन भने स्वास्थ्य स्वयंसेविका दिदीलाई सम्झाउन लाउनु पर्छ।
हुन्छ हुन्छ, बरु भोलि दिउँसोतिर एकचोटि हामी सम्झाउला नि।
ल ल अझ निन्द्रा लाग्यो, सुतौँ बरु।
ल हुन्छ, म बत्ती मारेर आउँछु ल। आमा के गर्दै हुनुहुन्छ?
बत्ती काटिरहेको।
के दुःख गर्नु भएको क्या आमा, यति त म गरिहाल्थे नि।
होइन, सक्ने काम त गर्नु पर्यो नि।
आमासँग एउटा सल्लाह गरौँ भनेको।
मसँग पनि सल्लाह गर्छौ र तिमीहरू, आफै जान्ने बुझ्ने बाठा भएको छौ क्या रे।
त्यस्तो नभन्नु न आमा, हामीले सल्लाह गर्ने भनेकै तपाईँसँग त हो, अरू को छ र हाम्रो भन्नु त।
तिमीहरू यस्तो पनि सोध्छौ र, म बुढी भएको नभएको तिमीहरू वास्तै गर्दैनौ।
त्यस्तो होइन क्या आमा, तपाईँको वास्ता नभएर कसको वास्ता हुन्छ त हामीलाई।
त्यही त,
खुब होला मेरो वास्ता हुने भइदिया भए त मेरो रहर पनि पुरा गर्थ्यो होला नि। होइन
आमा, तपाईँको रहर पनि पुरा गर्छौँ के आमा, अहिले हाम्रो आर्थिक अवस्था ठिक छैन, दुवैजना सानो तिनो काम गर्दैछौँ, त्यो पनि कोरोना भाइरसको कारण ठप्पै भए जस्तै छ। आर्थिक अवस्था राम्रो नहुँदै बच्चा जन्माएर उसको स्याहार सुसार राम्रोसँग गर्न सकिँदैन के आमा, त्यही भएर हो।
होइन, दुनियाँले छोराछोरी पाएर हुर्काइरहेका छन्, पढाइरहेका पनि छन्, होइन तिमीहरूलाई चाहिँ के चाहिन्छ?
त्यस्तो होइन नि आमा, पाएर हुर्काउनुमा फरक छ नि। अब हेर्नुहोस् त, हामीसँग त्यति धेरै सेभिङ पनि छैन। अलिअलि भएको सेभिङ पनि यो कोरोना भाइरसको महामारीले सकिसक्यो, काममा जान पनि पाएको छैन। अनि अझै यो कोरोना भाइरसको सङ्क्रमण कति टाइमसम्म हुन्छ त्यो पनि थाहा छैन। तपाईँ आफै भन्नु त आमा, यस्तो बेला बच्चा जन्माएर कसरी सकिन्छ?
त्यो त हो, तर यो भाइरस साइरस त गइहाल्छ नि।
जान त जान्छ नि आमा, तर आर्थिक रूपमा सबल नभएसम्म बच्चा पाएपछि कसरी पढाउने, कसरी हुर्काउने भन्नु त?
सजिलै हुर्किन्छन्, दुनियाँका हुर्केका छन्। तिमीहरूको हुर्किन्न र?
हुर्किन त हुर्केला आमा, तर यसो सोच्नु त, हाम्रो कमाइले बल्ल बल्ल घर चलेको बेला बच्चालाई कसरी पढाउने, कसरी लुगा फाटो किनिदिने, बिरामी पर्यो भने उपचार कसरी गर्ने भन्नु त?
त्यो त हो,
म बुझ्ने भइसकेपछि पनि मैले कति देखेको छु तपाईँहरूको दुःख, थाहा छ त तपाईँलाई मेरो किताब कापी किन्न पनि कति समस्या पर्थ्यो। एकपटक म बिरामी भएको बेला बुवा र तपाईँलाई पैसा जुटाउन कति समस्या भएको थियो, याद छ आमा?
किन नहुने याद, आफ्नो सन्तानलाई गाह्रो परेको कुरा पनि कुनै आमाले बिर्सिन्छ? त्यो बेला त आश्रय मारेका थियौँ नि हामीले।
अनि त अहिले पनि त त्यस्तै त छ नि आमा हाम्रो अवस्था, के थाहा तपाईँले त्यो बेलामा भोग्नु भएको जस्तै अहिले पनि त हुन सक्छ नि। ल हो कि होइन भन्नुहोस् त आमा।
त्यो त हो, नहोला भन्ने के छ र?
त्यही त, फेरि अहिले कोरोनाको संक्रमण दिन प्रतिदिन बढिरहेको अवस्थामा स्वयंसेविका दिदीले नै सकेसम्म बच्चा प्लान नगर्नु भनेकी छन्। यस्तो अवस्थामा आमा र बच्चा दुवैलाई जोखिम हुने भएर
हो नि। फेरि यस्तो डरलाग्दो अवस्थामा जन्मेको बच्चा कस्तो होला, जताततै डर र त्रास मात्र छ। हामी आफैलाई त गाह्रो भएको बेला बच्चालाई हुर्काउन सजिलो होला त?
अब के भनौँ त, म तिमीहरूले मैले भन्दा बढी बुझेका छौ।
त्यही भएर के आमा, तपाईँ ढुक्क भएर बस्नुहोस्, हाम्रो प्लानिङ अनुसार तपाईँलाई हजुरआमा त हामी बनाइहाल्छौँ।
हामीलाई पनि त बच्चा पाउन रहर नभएको कहाँ हो र आमा।
ल ल, तिमीहरूले सोचेको जस्तै गर, अब तिमीहरूको खुसी नै मेरो खुसी हो।
हो यस्तो कुरा गर्नु न,
अनि गरिरहेको छु त म, यसले त मैले गरेको त केही देख्दैन बा।
त्यस्तो होइन कि आमा।
ल अब किचनमा जाउँ, अनि आमालाई मनपर्ने फापरको रोटी खाजा बनाएर खाऊ, हुन्न आमा?
अब हुन्न भन्छु होला त म, मुखै रसाएर आइसके यहाँ मेरो।
करुणा, प्रकाश र बिनाको सम्झाउन सक्ने क्षमता चाहिँ मैले माने के, उनीहरूले कति मजाले आफ्नो आमालाई सम्झाए नि, अहिले नै बच्चा पाउँदैन हो भनेर के।
त्यही त भनेको रसिक, अब लकडाउनको समयमा जागिर पनि छैन, पैसा पनि पर्याप्त मात्रामा बचत गरिएको छैन, त्यही भएर पनि अहिले नै बच्चा जन्माउँदा स्वास्थ्य समस्या सँगसँगै आर्थिक समस्या पनि पर्न सक्छ भनेर उनीहरूले आमालाई सम्झाएको देख्दा चाहिँ क्या खुसी लाग्यो भने।
सही भन्यो के करुणा तिमीले, उनीहरूले राम्ररी आमालाई सम्झाउँदा आमालाई पनि छोरा बुहारीले मैले भनेको कुरा मानेनन् भन्ने पनि परेन, र सँगसँगै उहाँले पनि अहिलेको अवस्थालाई बुझ्नुभयो र छोरा बुहारीलाई जहिले मन लाग्छ वा बच्चा पाउन जहिले तयार छौ त्यति बेलै नै जन्माऊ भनेर पनि भन्नुभयो। ल हो के न भन त,
एकदमै हो नि रसिक। र अझ हेर न, प्रवेश र बिनाले पनि त्यसपछि कति मजाले एकअर्काको निर्णयलाई साथ दिँदै बच्चा नजन्माउँदासम्मका लागि चाहिँ परिवार नियोजनको भरपर्दो साधन प्रयोग गर्ने निर्णय लिए नि, त्यो चाहिँ झन् गजबै लाग्यो के मलाई त।
हो नि करुणा, किनकि उनीहरूलाई थाहा छ कि परिवार नियोजनका साधनले त एक त बच्चा गर्भमा रहँदैन, अर्को स्वस्थ जीवनयापन र सुरक्षित यौन व्यवहार पनि हुन्छ भनेर। ल हो किन भन न,
त्यो त एकदमै हो नि रसिक। र अझ अहिलेको समयमा त परिवार नियोजनको आवश्यकता एकदमै धेरै छ, इच्छा विपरीत गर्भ रहने कुरा मात्रै नभएर नि सुरक्षित स्वस्थ र सन्तुलित जीवनशैलीमा पनि त्यसले धेरै सहयोग पुर्याउँछ नि।
सही हो करुणा, र साथी त्यति मात्र नभई परिवार नियोजन अर्थात् परिवारको योजनाले कति उमेरमा बच्चा जन्माउने, दुईजना बच्चा बीचको जन्मान्तर कति राख्ने र विशेष गरी आफ्ना बालबच्चाको हेरचाह, शिक्षा, स्वास्थ्य लगायतका कुराहरू कसरी व्यवस्थापन गर्ने भनेर पहिला नै योजना बनाउन, पारिवारिक जिम्मेवारी उठाउन प्रोत्साहन गर्न पनि परिवार नियोजनले एकदमै धेरै सहयोग पुर्याउँछ के।
पक्कै पनि। तर नि रसिक, अस्ति एउटा समाचारमा पढेको थिएँ कि मैले, जस्तै कि अहिले कोरोना भाइरसको कारणले गर्दा परिवार नियोजनको अस्थायी साधनको कमी भइरहेको छ भनेर।
त्यो त हो करुणा, मैले पनि अस्ति न्युजमा पढिरहेको थिएँ के, तर साँच्चै के हो भनेर चाहिँ मैले कतै पनि भेटिन, बरु यसको अवस्था के रहेछ भनेर जानकारी लिन पाए हुन्थ्यो के।
अब त्यसको त तिमीले चिन्तै नगर के रसिक, मैले जनस्वास्थ्य अन्तर्गत प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनु भएका डाक्टर राजेन्द्र भद्रासँग विस्तृतमा कुराकानी गरेको छु। बरु तिमीलाई र हाम्रो प्यारो प्यारो साथीलाई म त्यही कुराकानी नै सुनाउँछु नि, हुँदैन?
हो र करुणा, त्यसो भए त गजबै हुने भयो। बरु सुनिहालौ न त।
परिवार नियोजनलाई सरल भाषामा भन्नु पर्दाखेरि आफ्नो परिवारलाई कसरी राम्रोसँग योजना र व्यवस्थित रूपले बनाउने भन्ने कुरा हो, त्यो नै परिवार नियोजन हामी भन्न सक्छौँ। जसले गर्दाखेरि हामीले परिवारमा कतिवटा संख्यामा सन्तान जन्माउने, कति कति समयमा जन्माउने, कति फरकमा जन्माउने, यो सबै कुराहरूको व्यवस्थापन जुन गरिन्छ त्यो नै परिवार नियोजनको कुरा हो।
अनि यो परिवार नियोजनका साधनहरू भनेर चाहिँ हामीले के कुरा बुझ्न सकिन्छ?
महिला तथा पुरुषले लाउने कन्डम चाहिँ प्रशस्तै पाउँछ। अब त्यसदेखि बाहेक एकदमै धेरैजनाले प्रयोग गर्नुपर्ने खाने चक्की छ। अब नेपालमा सबैभन्दा बढी प्रसिद्ध हाम्रो 3 महिने सूर्य अपराधीको प्रोग्राम अर्को एउटा महत्त्वपूर्ण साधन हो। अनि त्यसपछि हामीले इम्प्लान्ट भनेर सुनेका छौँ, यो चाहिँ पाखुरामा छालामुनि राखिन्छ। त्यसपछि अर्को पाठीघरभित्रै राख्ने बोलीचालीको भाषामा नेपालमा पाउने चाहिँ कपटी भयो। त्यसदेखि बाहेक अर्को आधुनिक विधिहरूमा चाहिँ महिला तथा पुरुषको बन्धकरण हो, जसमा चाहिँ पुरुषको हकमा शुक्र बाहिनी नलीलाई काटिन्छ र जसले गर्दाखेरि शुक्र किटहरू चाहिँ आउन सक्दैन। अनि महिलाको हकमा चाहिँ डिम्ब बाहिनी नली दुवैपट्टि चाहिँ पुरुष र महिला दुवैको दुवैतिर हुन्छ र दुवैतिर काट्नुपर्छ। त्यो काट्दाखेरि चाहिँ डिम्ब चाहिँ पाठीघरसम्म आउन सक्ने स्थिति हुँदैन, अनि शुक्रकिट पनि त्यहाँसम्म जाने स्थिति नहुँदाखेरि डिम्ब र शुक्रकिटको मिलन नहुँदाखेरि गर्भ रहँदैन। हाम्रो मुख्य अहिले पाउने उपायहरू चाहिँ यही हो।
अनि अहिलेको यो अवस्थामा, अब अहिले COVID-19 जोखिम पनि बढिराखेको अवस्थामा, किशोर किशोरी तथा युवाले चाहिँ कन्डम जस्ता यो पहुँच योग्य परिवार नियोजनका साधनहरू चाहिँ प्रयोग कसरी गरिरहेका छन्, प्रयोग गरिरहेका छन् कि छैनन् सहरी र ग्रामीण दुवै क्षेत्रमा हेर्दा चाहिँ?
यो तथ्याङ्कहरू हाम्रो अझै अब अध्ययन अनुसन्धान एकदमै राम्ररी नभइसकेको हुनाले यसै भन्न चाहिँ अलिकति गाह्रो छ। हाम्रो सरकारी निकायहरूले सहयोगी संस्थाहरूको उसमा एउटा अध्ययन पनि गर्ने क्रममा छ, पहुँचहरूमा अथवा संस्था खुलेको नखुलेकोमा कस्तो प्रभाव परिरहेको छ भनेर। हामीले यो पहिलो लकडाउनको पिरियडमा हेर्दाखेरि कतिवटा जिल्लाहरूमा राम्रैसँग अगाडि प्रयोगहरू भएको र केहीमा चाहिँ समस्या परेको यो दुइटै देखिएको छ। केही संस्थाहरूले विशेष गरेर गैर सरकारी संस्था अथवा निजी संस्थाहरूमा चाहिँ तुलनात्मक रूपमा यो प्रयोग त्यसको बिक्री कुरा चाहिँ अलिकति राम्रैसँग भएको भन्ने कुराहरू चाहिँ उहाँहरूले भन्नुभएको छ।
अनि जस्तै अब अहिलेको अवस्थामा हेर्दा चाहिँ किशोर किशोरी तथा युवाका लागि स्वास्थ्य सेवाको पहुँचहरू चाहिँ कस्तो छ?
अरू जति व्यक्तिहरूलाई गाह्रो भएको छ किशोर किशोरीहरूलाई पनि त्यही किसिमको गाह्रो चाहिँ परेको छ। कतिवटा संस्था अथवा सरकारी संस्थाहरूमा सेवा दिन सक्ने क्षमतामा कमी आएको कारणहरूले पनि केही समस्या चाहिँ परेको छ भने, अर्कोतिर व्यक्ति आफै पनि डराउने स्थितिमा छ, म बाहिर गएँ अरूसँग सम्पर्क भयो मलाई कोरोना लाग्ला भनेर पनि सेवा नलिने दुइटै स्थिति छ। त्यसले गर्दाखेरि पहुँचमा केही नकारात्मक असर परेको देखिन्छ, तर हामीले राम्ररी अध्ययन गरिसकेपछि मात्रै भन्न सक्छौँ होला। यो
अनि यो परिवार नियोजनको कुरा चाहिँ मानव अधिकार र शारीरिक अधिकारभित्र चाहिँ कसरी पर्दछ र अहिले विशेष गरी यो कोभिडकै टाइममा चाहिँ परिवार नियोजनको आवश्यकता चाहिँ किन अन्य समयको भन्दा चाहिँ बढी छ?
एकदमै ठिक भन्नुभयो। अरू बेला जति छ त्योभन्दा कम त कुनै हालतमा भन्नुभएन, झन् नै बढी छ। यसको माग पनि बढी भएको समय जोडी साथसाथै बसेको स्थितिमा छ, अनि त्यसले गर्दाखेरि यो चाहिने स्थिति झन् भयो। अब यो हामीले निकै पहिलेदेखि नै अन्तर्राष्ट्रिय रूपमा हामीले विभिन्न चार्टरहरूमा साइन गरेको छ नेपालले, यो चाहिँ अधिकारको रूपमा अगाडि बढ्दै थियो। अहिले हामीले दिवस अगाडि जुन चाहिँ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन ल्यायो, यो ऐन ल्याइसकेपछि यी सेवाहरू वास्तवमा भन्यो भने यो कसैले दिएर दिने भन्दा पनि यो व्यक्तिको अधिकारको रूपमा चाहिँ नेपालमा स्थापित भएको छ कानुनी रूपमा।
अन्तिममा चाहिँ जस्तै किशोर किशोरी तथा युवाले चाहिँ जनमानसमा परिवार नियोजनको साधनहरू चाहिँ प्रयोग गर्नुपर्छ है भनेर कसरी अवेर गराउन सक्छन्?
यौन सम्पर्क राखिसकेपछि त्यसको नकारात्मक असर यही बेलामा नहोस् भन्नको लागि आमाको प्रजनन स्वास्थ्यको कुरा होस्, अनिश्चित गर्भको कारणले पर्ने सामाजिक आर्थिक वृद्धि विकास सम्बन्धी असरहरू यी सबैको कारणले चाहिँ एउटा गर्भनिरोधको साधन प्रयोग गर्यो भने ती सबै दुर्घटनाहरूबाट बच्न सक्ने स्थिति छ र त्यसले चाहिँ उसको भविष्य कम्प्लिटली एकदमै नकारात्मक रूपमा जान्नुको सट्टा राम्ररी अगाडि बढाउन सक्ने स्थिति छ। त्यस कारण यसको ठुलो महत्व छ र यो कुरा चाहिँ हामीले बुझाउन सक्ने एउटै माध्यम भनेको हामीले यौन शिक्षा हो। बृहत्तर यौन शिक्षा अन्तर्गत स्कुलहरूमा यो दिनुपर्छ र यो चाहिँ प्रभावकारी भएको छ। यसले चाहिँ खालि यौन सम्पर्क वरिपरि परिवार नियोजनको मात्र होइन सम्पूर्ण रूपमा किशोर किशोरीहरूले युवाहरूको क्षमता अभिवृद्धि गर्ने त्यसलाई समस्याको समाधान गर्न सक्ने पनि सिकाउँदाखेरि चाहिँ उनीहरू बढी सक्षम र क्षमतावान बन्छन्।
परिवार नियोजन स्वस्थ जीवनको लागि एउटा आवश्यकता मात्र नभई मानव अधिकार र शारीरिक अधिकार पनि हो। यसले समग्र विकासका पक्षहरूलाई दिगो बनाउन पनि उत्तिकै भूमिका खेल्छ भनेर जानकारी दिनुभएकोमा जनस्वास्थ्य अन्तर्गत प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनुभएका डाक्टर राजेन्द्र भद्रालाई धेरै धेरै धन्यवाद।
पक्कै पनि, र उहाँले भन्नुभए जस्तै किशोर किशोरी तथा युवालाई पनि परिवार नियोजनको आवश्यकताको बारेमा बुझाउने मात्र नभइकन यसका साधनको बारेमा जानकारी दिने, सही परामर्श दिने, उनीहरूको पहुँचसम्म परिवार नियोजनका साधनलाई पुर्याउन पनि एकदमै आवश्यक छ।
त्यो त एकदमै छ नि करुणा। हाम्रो यस्ता अभ्यासले उनीहरूलाई पनि सुरक्षित यौन सम्बन्ध राख्नका साथै यौन तथा प्रजनन स्वास्थ्य किन आवश्यक छ भनेर पनि बुझाउन सहयोग पुग्छ नि। ल हो कि न भन न।
त्यो त एकदमै हो नि रसिक, र त्यस्ता सिकाइले गर्दा उनीहरू असुरक्षित यौन सम्बन्धका कारण हुने विभिन्न रोग तथा संक्रमणको जोखिममा पर्दैनन्। शारीरिक र मानसिक स्वास्थ्य सँगै यौन स्वास्थ्य पनि किन स्वस्थ हुनुपर्छ, स्वस्थ बनाउनका लागि के कस्ता कुरामा ध्यान पुर्याउनु पर्छ भनेर पनि त उनीहरूलाई राम्ररी थाहा हुन्छ नि।
पक्कै पनि, र अझ मलाई त के लाग्छ भने नि साथी, हामी किशोर किशोरी तथा युवाले परिवार नियोजन तथा यसको साधनको प्रयोग र उपयोगिताको बारेमा राम्ररी जानकारी राख्यौँ भने त हाम्रो जीवनमा पनि त ती कुराहरू लागू गर्ने कुरा त छँदैछ, सँगसँगै अन्य मानिसलाई पनि यसको आवश्यकताको बारेमा राम्रोसँग बुझाउन सक्छौ नि। ल हो कि होइन भन न।
एकदमै सही कुरा गर्यो कि रसिक तिमीले। बरु सुन न, मलाई त यही विषयमा रहेर हाम्रो किशोर किशोरी तथा युवा साथीको विचार नै बुझ्न मन लाग्यो कि। मानिसहरूलाई परिवार नियोजनको साधनका प्रयोगको बारेमा किशोर किशोरी तथा युवाले कसरी सचेत बनाउन सक्छन् भनेर।
त्यसको लागि तिमीले चिन्तै नगर के करुणा। मैले विभिन्न जिल्लामा रहनुभएका हाम्रा साथीसँग कुराकानी गरेर उहाँहरूको विचार लिएर आइसकेको छु। बरु म तिमीलाई अनि हाम्रो कार्यक्रम सुन्दै गर्नुभएको साथीलाई सुनाइहाल्छु, हुँदैन?
हुन्छ हुन्छ रसिक।
युवाहरूले चाहिँ आम मानिसलाई परिवार नियोजनको साधनहरूको बारेमा जनचेतना कसरी फैलाउन सक्छन् भन्दाखेरि अब त्यसको बारेमा क्याम्पेनहरू गर्ने, ड्रामा अनि डेमोन्स्ट्रेसनहरू गरेर त्यसको बारेमा बुझाउन सकिन्छ।
सोसल मिडियाको प्रयोग गरेर, जस्तै फेसबुक, युट्युब अनि थुप्रै कलात्मक क्षमताको प्रदर्शन गरेर, जस्तै चित्र, नाटक अनि कुनै सिम्बोलहरू, कतै युथ क्लबहरूमा पनि आबद्ध भएर जनचेतनामूलक कार्यक्रममा क्रियाशील भएर पनि युवाहरूले ठुलो भूमिका खेल्न सक्छन्।
रसिक, मलाई त हाम्रो साथीहरूको कुरा सुनेर क्या आनन्द लाग्यो भने। उहाँहरूले कति मजाले भन्नुभएको कि किशोर किशोरी तथा युवाले परिवार नियोजनको साधनको प्रयोग र आवश्यकताको बारेमा सडक नाटक गरेर, चित्रका माध्यमबाट, सामाजिक सञ्जाल मार्फत अनि बाल क्लब तथा युवा क्लब मार्फत विभिन्न अभियानहरू सञ्चालन गरेर सचेत बनाउन सक्छन् भनेर।
हो नि करुणा, र हामीलाई यति राम्रो विचार पठाउनु हुने सबै साथीलाई धेरै धेरै धन्यवाद। र कार्यक्रम सुन्दै गर्नुभएको साथी, हामीले पनि उहाँहरूले भनेको जस्तै विभिन्न रचनात्मक कामहरू गरेर परिवार नियोजनको आवश्यकता, यसका साधनको सही प्रयोगका बारेमा जानकारी गराउन, सचेतना जगाउन सक्छौ नि। ल हो कि न भन न करुणा।
पक्कै पनि हो नि रसिक, र साथी अझ अहिले COVID-19 जोखिम बढिरहेको अवस्थामा त परिवार नियोजन र परिवार योजनाको आवश्यकता एकदमै धेरै छ। जनसङ्ख्या नियन्त्रण गर्ने कुरा मात्रै होइन, यो समयमा प्रजनन स्वास्थ्यका बारेमा मान्छेलाई उचित परामर्शको अभावलाई पूर्ति गर्न, गर्भावस्थामा आउन सक्ने जोखिमलाई निरुत्साहित गर्न पनि यसले धेरै सहयोग पुर्याउँछ के।
सही हो करुणा। त्यही भएर नि साथी, यौन तथा प्रजनन स्वास्थ्यलाई स्वस्थ राख्न व्यक्तिगत स्वास्थ्य सँगै सुखी पारिवारिक सम्बन्ध, असल सामाजिक व्यवहार सँगै समग्र विकासका पक्षहरूलाई स्वस्थ राख्नको लागि परिवार नियोजनको बारेमा जानकारी दिने र लिने कुरा चाहिँ थालनी गरौँ नै भन्छु है।
पक्कै पनि। बरु सुन न रसिक, यसै सन्दर्भमा रहेर हाम्रो साथीलाई यो हप्ताको VOI प्रश्न नै सोधौ न, हुँदैन?
भइहाल्छ नि करुणा। र साथी, यो हप्ताको भिओआई प्रश्न रहेको छ। तपाईँको विचारमा किशोर किशोरीले परिवार नियोजनको साधनको बारेमा थाहा पाउन आवश्यक छ कि छैन र किन?
प्रश्न फेरि एकपटक भन्छौँ है। तपाईँको विचारमा किशोर किशोरीले परिवार नियोजनको साधनहरूको बारेमा थाहा पाउन आवश्यक छ कि छैन र किन?
यो प्रश्नमा तपाईँलाई लागेको विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा जानुहोस् अनि VOY टाइप गरेर एक स्पेस दिनुहोस् र आफ्नो नाम र ठेगाना सँगै आफ्नो विचार सरल लेखेर पठाइहाल्नुहोस् हाम्रो पैसा नै नलाग्ने टोल फ्री SMS नम्बर 3440
पक्कै पनि। र साथी, परिवार नियोजनका फाइदाहरू के हुन् र कस्तो खालको परिवार नियोजनका साधन प्रयोग गर्ने होला, त्यसले के गर्छ भन्ने कुराहरू मजाले बुझेर, प्रयोग गरे भने के हुन्छ, प्रयोग गरिन भने के हुन्छ भन्ने कुरा केलाएर,
आफूले के गर्दा खुसी हुन्छु भन्ने कुरा पत्ता लगाएर, परिवार नियोजनका साधन प्रयोग गर्ने कि नगर्ने भनेर सही निर्णय लिनु होला नै भनेर भन्न चाहन्छु है।
पक्कै पनि। ल त साथी, कार्यक्रममा अब चाहिँ भने पालो भएको छ अघिल्लो हप्ताको VOY प्रश्नमा यहाँले नै पठाउनु भएको विचारहरू सुनाउने। र अघिल्लो हप्ताको लागि हाम्रो VOY प्रश्न रहेको थियो, तपाईँको विचारमा किशोर किशोरीले घरमा किन उपयुक्त वातावरण पाउन आवश्यक छ?
यो प्रश्नमा हामीलाई धेरै साथीले आफ्नो विचार पठाउनु भएको छ र सबैभन्दा पहिला मोरङको साथी सुनिता लिम्बुको विचार यस्तो रहेको छ। मेरो विचारमा किशोर किशोरीहरूले कुनै पनि विषयमा झट्ट निर्णय लिने हुँदा यस्तो अवस्थामा किशोर किशोरीहरूले नकारात्मक वा सकारात्मक दुवै निर्णय लिन सक्छन्। त्यसैले पनि किशोर किशोरीले घरमा पनि उपयुक्त वातावरण पाउन आवश्यक छ भनेर लेख्नु भएको छ।
यस्तै धनकुटा बिरगाउँको साथी प्रदीप राई लेख्नुहुन्छ, किशोर अवस्थालाई एक जटिल अवस्था वा समस्यामूलक अवस्था पनि भन्न सकिन्छ। किशोर किशोरीले विभिन्न शारीरिक, मानसिक वा सामाजिक पीडा भोगिरहनु पर्ने, उनीहरूमा तनाव एकदमै बढेर जाने, पढ्न मन नलाग्ने, मनमा नराम्रा कुराहरू खेल्ने, नकारात्मक विचारहरू आउने जस्ता समस्याहरू हुन्छन्। अझ अहिले COVID-19 को प्रकोपको अवस्थामा परिवार तथा समाजले उनीहरूको कुरा नबुझिदिँदा उनीहरूमा तनाव झन बढिरहेको हुन्छ। मादक पदार्थ सेवन गरेर पारिवारिक वातावरण बिगार्ने प्रवृत्तिले त झन किशोर किशोरीहरूमा ठूलो समस्या निम्त्याउन सक्ने, उनीहरू कुलतमा फस्ने, खराब बाटोमा लाग्ने, उनीहरूको बानीमा परिवर्तन आउने र उनीहरूको भविष्य बिग्रन सक्ने हुँदा किशोर किशोरीको समस्यालाई बुझेर उनीहरूलाई खतरायुक्त अवस्थाबाट बचाउन, उनीहरूको अनिश्चित भविष्यलाई सुनिश्चित गर्न पनि किशोर किशोरी मैत्री वातावरण हुन आवश्यक छ भनेर लेख्नु भएको छ।
र अन्त्यमा लालसिंह मगर लेख्नुहुन्छ, किशोर किशोरीहरूमा उमेर सँगै शारीरिक र मानसिक रूपमा पनि वृद्धि भइरहेको हुन्छ। सबैभन्दा पहिलो शिक्षा भनेको घरबाट नै लिइरहेका हुन्छन्। यो समयमा उनीहरूलाई हरेक कुराको खुल्दुली हुने गर्छ। के हुन्छ, कस्ता कस्ता समस्या आउन सक्छ, हामीले उनीहरूलाई राम्रोसँग जानकारी दिन र बुझाउनु पर्दछ, ताकि उनीहरू गलत बाटोमा नजाउन् र आफ्नो कुरालाई खुलस्तसँग आफूभन्दा ठुला व्यक्तिको माझमा राख्न सकियोस्। त्यसैले साथी, यो उमेरमा र अहिलेको समयमा किशोर किशोरीलाई घरमा पनि उपयुक्त वातावरण हुन एकदमै आवश्यक छ भनेर लेख्नु भएको छ।
आफ्नो विचार पठाउनु हुने सबै साथीलाई धेरै धेरै धन्यवाद। र यो हप्ताको VOY प्रश्नमा पनि आफ्ना यस्तै रचनात्मक विचार हामीलाई पठाउँदै गर्नु होला है।
पक्कै पनि।
साथी, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुरा, र कार्यक्रममा तपाईँलाई साथ दिइरहेका छौँ रसिक र करुणाले।
पक्कै पनि। र करुणा, अब चाहिँ कार्यक्रममा हाम्रो साथीले नै पठाउनु भएको समस्या तथा जिज्ञासामा छलफल गर्ने स्तम्भ, साथीलाई साथीको सल्लाहको पालो भएको छ। बरु आज कहाँको साथीको के समस्या तथा जिज्ञासा छ फटाफट सुनाइहाल त।
हुन्छ हुन्छ रसिक। र साथी, आज चाहिँ हामीले बाँकेको साथीले पठाउनु भएको समस्या लिएर आएका छौँ। र उहाँ लेख्नुहुन्छ, कुनै पनि मानिस नराम्रो लतमा लागेको छ भने त्यो मानिसको नराम्रो लत हटाउनको लागि के गर्नु पर्ला भनेर सोध्नु भएको छ।
बाँकेको साथी, सबैभन्दा पहिले त तपाईँलाई धेरै धेरै धन्यवाद हामीलाई आफ्नै साथी सम्झेर आफ्नो समस्या सेयर गर्नु भएकोमा। र साथी, तपाईँ कति पनि चिन्ता नलिनुहोस् है, किनकि साथी तपाईँले समस्या समाधानको पहिलो खुड्किलो चालिसक्नु भएको छ।
पक्कै पनि। र त्यो कसरी भने नि साथी, समस्याको पहिचान गर्नु र समाधानका उपायहरू खोजी गर्नु नै समस्या समाधानको पहिलो कदम हो
नि करुणा। र साथी, हुन त तपाईँले कुन नराम्रो लतको बारेमा कुरा गर्नु भएको हो भनेर उल्लेख गर्नु चाहिँ भएको छैन, तर नि साथी, कुनै लतलाई हटाउनको लागि सबैभन्दा पहिले त्यो लतको विकास आफूमा कसरी भयो, के कारणले गर्दा आफू यो लतमा परे भनेर राम्ररी केलाउनु चाहिँ पर्छ जस्तो लाग्छ कि मलाई।
सही भन्यौ रसिक तिमीले। हामीले यसरी केलाउँदा के हुन्छ भने नि साथी, त्यो लत कसरी बस्न गयो भन्ने कुरा थाहा हुनुका साथी त्यसअघि आफ्ना बानीहरू कस्ता थिए, आफ्नो दिनचर्या कसरी बितेको थियो, आफू के कुरामा व्यस्त हुन्थे भनेर पनि थाहा पाउन एकदमै सजिलो हुन्छ।
पक्कै पनि।
र साथी, मानिसहरूले आफूमा आएका परिवर्तनहरू बुझ्न नसक्दा, के कारणले गर्दा गलत लतहरू विकास भइरहेको छ भनेर राम्ररी नखेलाउँदा पनि मानिसहरू त्यो लतमा फसिरहेका हुन्छन् के।
हो नि, र करुणा, यो विभिन्न किसिमको लतहरूले पारिवारिक सम्बन्ध, पढाई तथा काम र साथीहरूसँगको सम्बन्ध, आफ्ना सामाजिक व्यवहार तथा नियमित दिनचर्यामा कस्तो असर परेको छ भनेर पनि थाहा पाउन सक्छौ नि। ल हो किन भन न करुणा।
र यसरी विचार गर्दा यो लत कसरी छुटाए भने के कुरा राम्रो हुँदै जान्छ, कसरी शारीरिक सँगै मानसिक र सामाजिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ भनेर विभिन्न रचनात्मक उपायहरू अप्नाउन पनि सहज हुन्छ।
सही हो करुणा। र यो बाहेक नि साथी, हामीले आफ्नो नराम्रो लतलाई हटाउनको लागि आफूभन्दा ठुला व्यक्ति वा परिवारका सदस्य जसले आफूलाई राम्ररी बुझ्न सक्छ उहाँहरूसँग आफ्नो समस्या सेयर गर्ने, समस्याबाट कसरी बाहिर निस्कने भनेर उपायहरूको सोधखोज गर्न सक्छौ।
हो नि रसिक, त्यो सँगै नि साथी, आफूलाई मनपर्ने कुरामा व्यस्त हुने, सकारात्मक कुराहरू सुन्ने, हेर्ने तथा पढ्ने, परिवारका सदस्यसँग घुलमिल हुने, सकारात्मक कुराहरू मात्रै सोच्ने, र सबैभन्दा महत्वपूर्ण कुरा भनेको चाहिँ त्यो लतबाट म बाहिर निस्किनु पर्छ र निस्किन सक्छु भनेर आफैले आफूलाई ऊर्जा दिन सकिन्छ जस्तो लाग्छ कि मलाई त।
सही भन्यो करुणा तिमीले। तर नि साथी, हामीले आजको भोलि नै यो लतबाट बाहिर निस्कन्छु भन्यो भने चाहिँ एकदमै धेरै गाह्रो हुन्छ। तर हामीले बिस्तारै यो लतलाई कम गर्दै लान्छु भनेर एकदमै धेरै आत्मबल बढाएर अगाडि बढ्यौँ भने त नसकिने कुरा के छ र साथी, हो कि न भन न करुणा।
पक्कै पनि हो नि रसिक, र त्यसको लागि नि साथी, हामीले आफूलाई व्यस्त राख्नु पर्छ र रचनात्मक कार्यमा सहभागी भइराख्नु पर्छ भन्दै हामीले दिएको सुझाव तथा सल्लाहले तपाईँको समस्या तथा जिज्ञासा समाधानको लागि सहयोग पुग्यो कि पुगेन भनेर हामीलाई लेखी पठाउन चाहिँ नभुल्नु होला। र तपाईँको समस्या छिटो भन्दा पनि छिटो समाधान होस्, साथीसँग मनका कुराको सम्पूर्ण टिमको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना।
माछा मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खाने। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय।
यस्तो महामारीको बेलामा हामी चाहिँ यसरी बसेर कहाँ हुन्छ साथी हो, केही गरौँ न हामी पनि।
हो त, मैले पनि त्यही सोचेको, बरु यसो हाम्रो पालिकाले यो कोरोनाको सङ्कटको बेलामा चाहिँ के काम गरिरहेको छ, हाम्रो युवा क्लबबाट के काम गर्न सकिन्छ सोच्ने कि।
हो नि, पालिकाले सञ्चालन गरेको राहत वितरणमा हामीले पनि सहयोग गर्न सक्छौ नि। अनि हाम्रो पालिकाले दीर्घ रोगीहरूका लागि सजिलो हुने गरी घर घरमै औषधि पुर्याउने कुरा गरेको थियो नि, त्यसमा पनि हामी युवाले के गर्न सक्छौ कुरा गरौँ न।
साथी हो, यो कोरोना सङ्कटको बेला हाम्रो युवा क्लबले हाम्रो पालिकाले राहत वितरण के कसरी गर्दैछ हामी नि सघाउन हुँदैन।
सही भन्नुभयो।
अनि पालिकासँग समन्वय गरेर विपन्न परिवारलाई सरसफाईका सामग्रीहरू वितरण गर्न सक्छौ, यो कुरा नि गरौँ न।
अनि हाम्रो स्वास्थ्य चौकीमा रगतको कमी छ रे भन्ने सुनेको छु, हामीले सामाजिक दूरी कायम गरी रक्त सञ्चार केन्द्रसँग समन्वय गरी रक्तदान कार्यक्रमको आयोजना पनि गरौँ न।
साथीहरू, यी सबै कुरासँगै हामीले हाम्रो पालिकामा रहेको आइसोलेसन वार्ड, क्वारेन्टिनहरू सबै अपाङ्ग र महिला मैत्री बनाउन सुझाव पनि दिनुपर्छ है।
हो हो, हुन्छ हुन्छ। ल, म पालिका अध्यक्षलाई फोन गरेर हामी यो काम गर्न सक्छौँ, हामीलाई पनि यसमा सहकार्य गराउनुहोस् भनेर भन्छु। अनि रमा, तिमीले चाहिँ फोन गरेर साथीहरूलाई आज भएको कुराकानीको बारे मात्र जानकारी गराइदेऊ है, भिडभाड नहोस् भनेर सबै साथीहरूलाई बोलाएको थिइनँ कि मैले।
हुन्छ हुन्छ, म खबर गरिहाल्छु।
कोभिड 19 अर्थात् कोरोना भाइरसको यस महामारीमा तपाईँको स्थानीय तहमा पनि तपाईँहरूले के गर्नुभएको छ हामीलाई जानकारी गराउनुहोस्, हामी यस्ता प्रयासहरू अन्य युवा समक्ष पुर्याउनेछौँ।
त्यसका लागि आफ्नो मोबाइलको मेसेज बक्समा गई CS टाइप गरी एउटा खाली ठाउँ छाडेर 37171 नम्बरमा आफ्ना कुरा लेखेर पठाउनु होला। त्यस्तै NTC प्रयोगकर्ताले पैसा नै नलाग्ने फोन नम्बर 1660100459 र NCL प्रयोगकर्ताले 9801570129 फोन गर्नु होला।
फेसबुक चलाउनुहुन्छ भने चाहिँ म खादिनको फेसबुक पेज MAKHAANDINA मखादिन र त्यसै गरेर रेडियो कार्यक्रम साझा बोलीको फेसबुक पेज रेडियो साझा बोली RADIO SAJHA BOLI रेडियो साझा बोली अथवा रेडियो कार्यक्रम साथीसँग मनको कुराको फेसबुक पेज SSMK RADIO SSMK रेडियो लाइक गरी त्यस मार्फत पनि आफ्नो कुरा भन्न सकिन्छ।
मेरो पालिका मेरो चासो,
प्रश्न सोधौ जवाफदेही खोजौ।
रसिक, कार्यक्रमको समय पनि सकिने लाग्यो। त्यही भएर बिदा माग्नु अघि हाम्रो प्यारो प्यारो साथीलाई हामीसँग हप्तैभरि सम्पर्कमा रहनको लागि, आजको कार्यक्रम कस्तो लाग्यो त्यस्तै हामीलाई भन्नको लागि, र अझ विशेष गरी त कार्यक्रमको 1000 एपिसोडको लागि उहाँहरूको विशेष लेख रचना शुभकामना सन्देश आदि पठाउनको लागि कार्यक्रमको विभिन्न ठेगाना नै दिउन हुँदैन?
भइहाल्छ नि करुणा। र साथी, यदि तपाईँ हामीलाई इमेल मार्फत आफ्नो कुरा सेयर गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ ssmk4u@gmail.com।
र होइन, म त आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउने हो भन्नुहुन्छ भने नि साथी, हाम्रो टोल फ्री नम्बर 1660100045 छ एनटिसी प्रयोग गर्ने साथीका लागि, र 9801572000 एनसेल प्रयोग गर्ने साथीका लागि हो। यो नम्बरमा फोन गरेर आफ्ना कुराहरू मजाले रेकर्ड गराउन पनि सक्नुहुन्छ है।
त्यस्तै हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर साथीसँग मनका कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न अनि डाउनलोड गर्न पनि सक्नुहुन्छ है।
र यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने चाहिँ हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio गई हामी कहाँ छौँ, के गर्दैछौँ भनेर जान्न सक्नुहुन्छ। र साथसाथै हामी हरेक सोमबार बेलुकी 4 बजेदेखि 5 बजेसम्म फेसबुक लाइभमा पनि आउँछौँ, जहाँ तपाईँ हामीसँग प्रत्यक्ष जोडिएर कुराकानी पनि गर्न सक्नुहुन्छ है।
र त्यस्तै SMS पठाउन चाहनुहुन्छ भने चाहिँ मोबाइलको मेसेज बक्समा गई VOY टाइप गरेर एउटा खाली ठाउँ छोडी आफ्नो मनका कुराहरू सरल लेखेर पठाउन सक्नुहुन्छ हाम्रो टोल फ्री SMS नम्बर 3440000।
साथी, हामीलाई सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलो हुने कुनै एक माध्यमबाट हामीसँग सम्पर्कमा रहनु होला। र हाम्रो कार्यक्रम रेडियो नेपालबाट हरेक शनिबार दिउँसो 3:15 बजे, रेडियो कान्तिपुरबाट हरेक आइतबार बेलुकी 5 बजेको समाचार पछि, र तपाईँको जिल्लामा रहेका विभिन्न रेडियो स्टेशनबाट पनि कार्यक्रम सुन्दै गर्नुहोला भन्दै कार्यक्रमको यो 999 भागबाट साथीसँग मनका कुराको सबै साथी सबिन र सवितासँगै म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा,
अनि म तपाईँको आफ्नै साथी रसिक पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।